जसले सहन्छ त्यसले जित्छ। त्यसैले हामीले आफ्नो सहने शक्ति बढाउनु पर्छ। जीवनमा कति कुराहरू सहनु पनि पर्छ, सधैँ आफूले भने जस्तो कहाँ हुन्छ र? बाइबलले पनि हामीलाई एकअर्कालाई सहनुपर्छ भनेर सिकाउँछ, होइन र? यदि हामी जीवनका सबै क्षेत्रमा यो आज्ञालाई लागू गर्नुपर्छ भन्ने सोच्छौँ भने हामी एउटै औषधिले सबै रोगको उपचार गर्न खोज्ने जस्तै हुन्छौँ। यस्ता कति कुरा छन् जसलाई हामीले सहने कुरा एकदम घातक हुनसक्छ। हामीले के र किन सहन्छौँ भन्ने कुरा महत्त्वपूर्ण छ। थियाटिराको चर्चले केही कुरा सहन गरिरहेको थियो जुन तिनीहरूको निम्ति एकदमै घातक थियो, किनकि येसु स्वयंले यसको निम्ति तिनीहरूलाई हप्काउनु भएको छ। यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै प्रकाश 2 अध्यायलाई खोल्नुहोस्। हामी प्रकाश 2 अध्यायको 18-29 थियाटिराको चर्चलाई लेखिएको पत्रलाई हेर्नेछौँ। कृपया आफ्नो नजिकका मित्रहरूलाई यो खण्ड खोज्न सहायता गर्नुहोस्। यदि तपाईँहरूसँग बाइबल छ भने छैन भने हामीसँग बाइबलहरू उपलब्ध छन् पछाडि, कृपया किन्नुहोस्। प्रकाशको पुस्तक बाइबलको सबैभन्दा अन्तिम पुस्तक हो र अन्तिमबाट खोज्न थाल्नुभयो भने चाँडै पाउनुहुन्छ। प्रकाश 2 अध्यायको 18-29 जसरी म पढ्छु, यहाँहरूले आफ्नो आँखा बाइबलमा र ध्यान मतिर लगाउनुहोला। अनि थियाटिराको मण्डलीका दूतलाई यो लेख, यी कुरा परमेश्वरको पुत्रले भन्दछ, जसका आँखा आगोका ज्वाला जस्ता, जसका पाउ टल्काइराखिएको काँसा जस्ता छन्, तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्ला काम अघिल्लाभन्दा बढी छन्, तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ, तिमी इजबेल भन्ने स्त्रीलाई सहन गर्छौ, त्यसले आफैलाई अगमवादिनी भन्छे र मेरा सेवकहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएको भोजन खान सिकाउँछे र यसरी तिनीहरूलाई बहकाउँछे। मैले त्यसलाई पश्चाताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चाताप गर्न इन्कार गरे। हेर, म त्यसलाई रोगसयामा फालिदिनेछु र त्यससँग व्यभिचार गर्नेहरूले त्यसले गरेका कामहरूबाट पश्चाताप गरेनन् भने म तिनीहरूलाई महासङ्कष्टमा फालिदिनेछु। म त्यसका छोराछोरीहरूलाई मार्नेछु र सबै मण्डलीहरूले थाहा पाउनेछन् कि म उही हुँ जसले सबैका मन र हृदयको जाँच गर्दछु, र म तिमीहरू हरेकलाई तिमीहरूका काम अनुसार दिनेछु। तर तिमी थियाटिरामा भएको यो शिक्षा नमान्ने तथा कतिले भने चाहिँ शैतानका गहिरा कुराहरू नसिक्ने बाँकी तिमीहरूलाई म भन्दछु, म तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ। त्यसो भए तापनि जे तिमीहरूसँग छ म नआउन्जेल त्यसलाई थामिराख। जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्म कायम राख्छ त्यसलाई म जाति जातिमाथि अधिकार दिनेछु, र फलामको डन्डाले माटोका भाँडाहरू टुक्रा टुक्रा पारेर फोरे झैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। म त्यसलाई बिहानको तारा दिनेछु, जसको सुन्ने कान छ त्यसले सुनोस्। पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ? हाम्रो वचनको मुख्य विचार, परमेश्वरले पापलाई सहनुहुन्न। परमेश्वरले पापलाई सहनुहुन्न। हामी यो खण्डलाई 5 भागमा विभाजन गर्नेछौँ जुन वचनका 5 बुँदाहरू हुनेछन्। पहिलो, येशु परमेश्वरको पुत्र। पद 18, येशु परमेश्वरको पुत्र। नम्बर 2, थियाटिराको प्रशंसा। पद 19, थियाटिराको प्रशंसा। नम्बर 3, थियाटिराको पाप र न्याय। पद 20-23, थियाटिराको पाप र न्याय। पद 20-23। नम्बर 4, बाँकी रहेकाहरूका निम्ति निर्देशन। पद 24 र 25, बाँकी रहेकाहरूका निम्ति निर्देशन। 24 र 25 पद र अन्तिममा इनामको प्रतिज्ञा 26 29 इनामको प्रतिज्ञा 26 29 नम्बर एक, येशु परमेश्वरको पुत्र। यो पत्र थियाटिराको मण्डलीको दूतलाई लेखिएको जसले मण्डलीलाई जनाउँछ। हामी प्रकाशको पुस्तक 2 प्रकाशको 2 अध्याय र 3 अध्यायबाट 7 चर्चहरू लेखिएको पत्र हेर्दैछौँ। थियाटिरा लगायतका 7 चर्चहरू, ती मण्डलीहरू एसिया माइनरमा पर्थे, जुन हालको टर्की भन्ने देशमा पर्छ। यी सबै पश्चिम टर्कीमा अवस्थित थिए अनि जसका भग्नावशेषहरू अझ पनि हामी देख्न सक्छौँ। थियाटिराको नाउँ अरू सहरहरूको नाउँ जस्तै परिवर्तन भएको छ र अहिले यसलाई आखिसरको नाउँले चिनिन्छ। थियाटिरा पर्गाममदेखि करिब 40 माइलको दूरीमा पर्छ। यो पर्गाममदेखि दक्षिण पूर्वमा पर्छ। यो सहर अलेक्जेन्डर महानको उत्तराधिकारी सेलेकसले आर्मी पोस्टको रूपमा स्थापना गरेका थिए। थियाटिरा चाहिँ पर्गामम र स्पुर्नभन्दा सम्म ठाउँ अथवा भ्यालीमा अवस्थित थियो, जसको कारण यसका किल्लाहरू बलियो हुन सकेन। त्यसैले इतिहासमा धेरै पटक यो सहर कब्जा गरियो, यसलाई ध्वस्त गरियो र पुनर्निर्माण गरिएको थियो। र करिब 119 BC रोमी साम्राज्यमा गाभिएपछि भने यो सहरले शान्तिको अनुभव गर्यो र यो सहरको प्रगति भयो र यो एक व्यापारिक केन्द्र बन्यो। प्रकाशको पुस्तक लेखिने गर्दा यो सहर एक समृद्ध सहर बनिँदै थियो। स्मरणा र पर्गाममा यहाँ मूर्ति पूजाहरू त्यसबाट आउने खतराहरू थिए, तर थियाटिरामा त्यो अवस्था थिएन। तर थियाटिरा यसका विभिन्न सङ्गठनहरूको कारण चर्चित छ। यी सङ्गठनहरू अहिलेको मजदुर सङ्गठनहरू जस्तै थिए। यहाँ फरक फरक पेसामा संलग्न मानिसहरू थिए र ती पेसाहरूको आआफ्नै सङ्गठनहरू हुन्थे। जागिर र व्यापारलाई जोगाइराख्न तपाईँ ती सङ्गठनहरूको सदस्य हुनुपर्ने अनिवार्य थियो र यी प्रत्येक सङ्गठनहरूले आआफ्नो देवताहरू पुज्थे र तिनीहरूलाई बढी चलाउँथे र व्यभिचारमा संलग्न भएर देवताहरूको सम्मान गर्थे। र क्रिस्चियनहरूको लागि यो एउटा दुविधा थियो कि त्यस्ता पर्वहरूमा सहभागी हुने कि आफ्नो जिउने आधार गुमाउने, आफ्नो जागिर गुमाउने, आफ्नो व्यापार गुमाउने। पर्गाममा ज्यान गुमाउनु पर्थ्यो भने थियाटिरामा जागिर। थियाटिरा आफ्नो ऊन रङ्गीन सामानहरूको निम्ति एकदमै प्रख्यात थियो। विशेष गरी त्यहाँको बैजनी रङका सामानहरू प्रसिद्ध थिए, जुन एक मध्यर नामक एक प्रकारको प्लान्टको जराबाट निर्माण तयार गरिन्थ्यो। थियाटिरा बाइबलमा जम्मा 2 उल्लेख गरिएको छ, प्रेरितको पुस्तकमा र प्रकाशको पुस्तकमा। र तपाईँलाई लिडिया भन्ने व्यक्ति थाहा छ, नाउँ स्त्री थाहा छ, तपाईँलाई पक्कै याद हुनुपर्छ, उनी थियाटिराकी थिए। प्रेरित 16:14 भन्छ, अनि थियाटिरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँ भएकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्। यी कुराहरू परमेश्वरको पुत्रले भन्दछ। परमेश्वरको पुत्र परमेश्वरको उपाधि हो। यो उपाधि पुरानो करारमा इस्रायलीहरूलाई प्रयोग गरिएको छ र नयाँ करारमा साँचो इस्रायल येशु ख्रीष्टलाई प्रयोग गरिएको छ। हामीलाई थाहा छ कि यी पत्रहरू येशुले चर्चहरूलाई पठाउनु भएको हो र यी पत्रहरूमा येशु नाउँ उल्लेख गरिएको छैन, तर उहाँको स्पष्ट विवरणहरू त्यहाँ उपलब्ध गराइएको छ र यी विवरणहरू ती चर्चहरूको अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले सुहाउँदो गरी प्रयोग गरिएको छ। यहाँ भएको विवरणले यही देखाउँछ कि येशु इस्रायलीहरूलाई प्रतिज्ञा गरिएको मसीह राजा हुनुहुन्छ। उहाँ थियाटिराको चर्चलाई घोषणा गर्नुहुन्छ कि उहाँ दाउद वंशी राजा हुनुहुन्छ, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, जसका आँखा आगोका ज्वाला जस्ता, जसका पाउ टल्काइराखेको काँसा जस्ता छन्। उहाँले सबै कुरा देख्नुहुन्छ, जसको नजरबाट कुनै कुरा लुकेको छैन न त लुक्न नै सक्छ, किनकि उहाँले सबै कुराको खोजी गर्नुहुन्छ र उहाँ शुद्ध हुनुहुन्छ। उहाँ नै हाम्रो सबै प्रशंसाको, हाम्रो आदरको, हाम्रो भक्तिको योग्य हुनुहुन्छ। पर्गाममको चर्चमा यीशुलाई न्यायकर्ताको रूपमा प्रस्तुत गरिएको थियो र तिनीहरूले वास्तवमा सबैभन्दा बढी उहाँको डर मान्नु पर्थ्यो। र यहाँ यीशुलाई राजाको रूपमा प्रस्तुत गरिएको छ, जसले फलामको राजदण्डले शासन गर्नुहुनेछ, जसले सबै कुरा देख्नुहुन्छ र उहाँले पापलाई सहनुहुन्न किनकि उहाँ शुद्ध हुनुहुन्छ। यसको मतलब उहाँलाई तिनीहरूको बारेमा थाहा छ। हाम्रो वचनको दोस्रो बुदा थियाटिराको प्रशंसा, यहाँ येशूले प्राय तिनीहरूको खराब पक्ष अथवा उनीहरूको पापलाई देखाइदिन पहिला तिनीहरूको राम्रो पक्षको प्रशंसा गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्ला काम अघिल्लाभन्दा बढी छन्। यसको अर्थ येशूलाई तिनीहरूको बारेमा थाहा छ र तिनीहरूको असल पक्षको खुलेर मुक्त कण्ठले प्रशंसा गर्न उहाँ हिचकिचाउनुहुन्न। यीशुले यहाँ औपचारिकता पुरा गरिरहनु भएको छैन, यीशुले वास्तवमै तिनीहरूको प्रशंसा गरिरहनु भएको छ। हामीले पनि यीशुको नमुना अनुसरण गर्दा राम्रो गर्छौँ। कसैको पनि सुधार गर्नुपर्ने पक्षको कुरा गर्नुभन्दा पहिला तिनीहरूको राम्रो पक्षको कुरा गर्नु राम्रो हुन्छ। तर हामी अक्सर एउटा खराबीको कारण 99 असल कुराहरूलाई व्यवस्था गर्ने परीक्षामा पर्छौँ। तर मैले यहाँ यो भनिरहेको छैन कि हामीले धेरै असल कुराहरू छन् भने थोरै खराब कुराहरूलाई नजरअन्दाज गर्न सक्छौँ। होइन, मैले यो भनिरहेको छु कि कसैलाई सुधार गर्नु अथवा हप्किदिनु छ भने राम्रो पक्षबाट सुरुवात गर्नु राम्रो हुन्छ। हामीले आफ्नो दृष्टिकोणलाई कुनै पूर्वाग्रह बिना सञ्चालन हुने बनाउनुपर्छ। यसलाई नकारात्मक मात्र देख्ने बनाउनु हुँदैन। हामीले हाम्रो ध्यानलाई सानो दागमा मात्र केन्द्रित गर्नु हुँदैन, तर यसको अर्थ हामीले सानो दागलाई व्यवस्था गर्नुपर्छ भन्ने होइन। के येशूले हाम्रो चर्चलाई हेरेर पनि यसरी नै प्रशंसा गर्न सक्नु होला? के येशूले तपाईँ र मेरो जीवनलाई हेरेर यसरी नै भन्न सक्नु होला? तपाईँको जीवनलाई कुन कुराले चिनाउँछ? के यो तपाईँको अरूप्रतिको प्रेम हो? के यो तपाईँको ख्रिस्टमाथिको विश्वास हो? के यो तपाईँको अरूलाई गर्ने सेवा हो? के यो तपाईँको तपाईँले अरूको सेवा गर्दा अपनाउने धैर्यपूर्ण सहनशीलता हो? के ख्रिस्टको निम्ति गरिने हाम्रा कामहरू वृद्धि हुँदैछन्, जसरी थियाटिराको चर्चको पछिल्ला काम अघिल्लोभन्दा बढी छन्? तर हामीलाई थाहा छ यो पत्र थियाटिराको चर्चको प्रशंसाको बारे होइन, किनकि त्यहाँ भएको गम्भीर समस्याको बारेमा हामीलाई थाहा छ, जसको बारेमा येशूले सम्बोधन गर्नुहुन्छ। हाम्रो वचनको दोस्रो बुदा, तेस्रो बुदा, थियाटिराको पाप र न्याय। पद बिस तर भन्ने संयोजनसँग सुरु हुन्छ, जसको प्रयोग विचारहरूको भिन्नता देखाउनलाई गरिन्छ। 19 पदमा सकारात्मक विचार छ भने अब 20 पदमा नकारात्मक, र यो नै थियाटिराको चर्चको मुख्य समस्या हो जसलाई यहाँ सम्बोधन गरिएको छ। तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ, तिमी इजबेल भन्ने स्त्रीलाई सहन गर्छौ। इजबेललाई हामीले शाब्दिक रूपमा लिनु हुँदैन, यो एउटा साङ्केतिक नाउँ हो जसले पुरानो करारको इसरायलको राजा आहाबको स्वास्नीलाई जनाउँछ। जसरी पर्गाममा पुरानो करारको झुटो शिक्षक बालामको शिक्षा मान्ने निकोलाइटसहरू थिए, त्यसै गरी यहाँ पुरानो करारको इजबेललाई अनुसरण गर्ने स्त्री थियो। आहाब इसरायलको दुष्ट राजाहरूमध्येको एक थियो, जसले सिदोनीहरूको राजा यता बालकी छोरी इजबेललाई विवाह गरे। इजबेल गैर इसरायली स्त्री हुन् जसले बाल देवताको सेवा गर्छिन्, जसको कारण इसरायलमा अत्यधिक रूपमा बाल देवता पुज्न सुरु हुन्छ। सामरियामा बाल देवताको मन्दिर बनाइन्छ र त्यसमा वेदी बनाएर बलि चढाउन थालिन्छ। इसरायलमा बाल र असेराका अगमवक्ताहरूलाई झिकाइन्छ र तिनीहरूलाई राज्यको ढुकुटीबाट सेवा सुविधा दिएर राखिन्छ। अब इजबेलले परमेश्वरको अगमवक्ताहरू र बालको सेवा नगर्ने मानिसहरूलाई मार्न थाल्छिन् र यही क्रममा एलिया अगमवक्ताले इजबेलले परमेश्वरको सबै अगमवक्ताहरूलाई मारेको र आफू मात्र बाँकी रहेको कुरा परमेश्वरलाई बताउँछन्। त्यसपछि परमेश्वरले कसरी तिनीहरूको न्याय गर्नुहुनेछ भन्ने कुरा बताउनुहुन्छ र उहाँले बालको पूजा नगर्ने 7,000 जनालाई बचाइराख्ने प्रतिज्ञा गर्नुहुन्छ। परमेश्वरले इस्रायलीहरूलाई विवाह सम्बन्धी विधान दिनुभएको थियो र त्यसको स्पष्ट कारण हामी पुरानो कुराहरूको यो घटना हामीले अघि पढेको घटनाबाट सिक्न सक्छौँ। त्यसैले प्रियहरू, यस तथ्यलाई हामी व्यवस्था गर्न सक्दैनौँ कि हामीले कसलाई विवाह गर्नुपर्छ भन्ने कुराले महत्त्व राख्छ। तपाईँले कसलाई विवाह गर्नुहुन्छ भन्ने कुरामा परमेश्वर चासो राख्नुहुन्छ। तपाईँले होस पुर्याउनु पर्ने हुन्छ, नत्र भने इजबेल जस्तो श्रीमती पनि पर्न सक्छ। इजबेल भन्ने स्त्रीले यहाँ दुईवटा कुरा गरिरहेको छ। त्यसले आफैलाई अगमवादिनी भनिरहेकी छ, जस्तो कि अहिलेको हाम्रो समयमा आफैलाई म त्यो हुँ म यो हुँ भन्नेहरू धेरै पाइन्छन्। अर्को भनेको त्यसले मानिसहरूलाई व्यभिचार गर्न र मूर्ति पूजा गर्न सिकाएर बहकाइरहेकी छ, जुन पाप हामी पर्गामोनको चर्चमा पनि देख्न सक्छौँ। यहाँ भएका चर्चहरूमा यी ठगहरूको पहिचान गरिएको छ। एफिससमा आफैलाई प्रेरित भन्नेहरू झुटा प्रेरितहरू थिए र स्मरणामा आफूलाई यहुदी भन्नेहरू छन्, जोहरू शैतानको सभागार हुन् र थियाटिरामा आफैलाई अगमवादिनी भन्ने स्त्री छ, जो झुटो हो। तर यो कुरालाई सम्बोधन गर्न थियाटिराको चर्च चुकेको छ, किनकि तिनीहरूले त्यो स्त्रीलाई सहन गरेका छन् र यो नै थियाटिराको चर्चको मुख्य समस्या हो। किनकि र तिनीहरूले त्यो पापलाई सम्बोधन गर्न चुकेका छन्, यसलाई सच्याउन र यसलाई लिएर कारवाही गर्न तिनीहरू चुकेका छन्। अर्को शब्दमा भन्दा तिनीहरूले पापलाई सहेका छन्। हामी किन र कसरी पापलाई सहन्छौँ? यो हाम्रो परमेश्वर बारेको बुझाइबाट सुरु हुन्छ। सायद हामीले बाइबलका परमेश्वरलाई बाइबलले उहाँलाई प्रस्तुत गरे जसरी जानेका छैनौँ। परमेश्वर पवित्र अनि धर्मी न्यायकर्ता हुनुहुन्छ, परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अध्ययारो छैन। परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ र यसको निम्ति दण्ड दिनुहुन्छ। परमेश्वरले पापलाई गम्भीर रूपमा लिनुहुन्छ किनकि यो उहाँप्रतिको विद्रोह हो। त्यसै गरी यो हाम्रो पापप्रतिको दृष्टिकोणबाट सुरु हुन्छ। हामीले पापलाई जति खराब देख्नुपर्ने हो त्यति खराब देख्दैनौँ। यो त्यति खराब पनि त छैन भनेर यसलाई कम हानिकारक बनाउने हामी प्रयास गर्छौँ। हामी यसलाई लिएर तटस्थ बस्ने प्रयास गर्छौँ, जस्तो हामी जीवनका अरू कुराहरूलाई लिएर गर्ने गर्छौँ। म स्वीकार गर्दिनँ, म तिरस्कार पनि गर्दिनँ, म तटस्थ बस्न चाहन्छु, मलाई कुनै पनि कुराको अतिवादी हुन मन पर्दैन। होइन प्रियहरू, बाइबलले बताएअनुसार हामी तटस्थ रहन सक्दैनौँ कुनै पनि कुराको। या त हामी पक्षमा हुन्छौँ या त हामी विपक्षमा। प्रियहरू, हामी पापलाई लिएर त बिल्कुलै तटस्थ बस्न सक्दैनौँ, जसरी हामी परमेश्वरलाई लिएर तटस्थ बस्न सक्दैनौँ। या त हामी उहाँलाई प्रेम गर्छौँ या हामी उहाँलाई घृणा गर्छौँ। त्यसै गरी या त हामी परमेश्वरको पक्षमा रहेर पापलाई घृणा गर्छौँ या त पाप गरेर परमेश्वरको विरुद्धमा जान्छौँ। प्रियहरू, पापलाई लिएर तटस्थ बस्ने प्रयास गर्नु नै पापलाई सहनु हो। पापलाई लिएर प्रतिक्रिया नजनाउनु नै पापलाई सहनु हो। पापलाई सम्बन्धन गर्न सुक्नु नै पापलाई सहनु हो। पापलाई लिएर कारवाही नगर्नु नै पापलाई सहनु हो। पापलाई हल्का रूपमा लिनु नै पापलाई सहनु हो। प्रियहरू, तपाईँहरू पापलाई लिएर कसरी प्रतिक्रिया जनाउनुहुन्छ? कतै तपाईँ पनि यसमा के खराबी छ र भनेर मूर्खतापूर्ण प्रश्न गर्ने व्यक्तिमा त पर्नुहुन्न। यदि त्यसो भने म तपाईँलाई बताइदिन चाहन्छु कि यसमा खराबी मात्र छ, यसमा एउटै पनि असल कुरा छैन। तपाईँ पापलाई लिएर तटस्थ बसे पनि पाप भने तपाईँले लिएर तटस्थ बस्दैन। पापको उद्देश्य तपाईँलाई मार्नु हो, त्यसैले तपाईँले आफ्नो सम्पूर्ण शक्तिले पापसँग युद्ध गर्नुपर्ने हुन्छ, तपाईँले यसलाई मार्नै पर्छ। एकजना प्रभुको जन जोन अवेलले भनेका छन्, पापलाई मार्नुहोस् नत्र पापले तपाईँलाई मार्नेछ। थियाटिराको चर्चले यो स्त्रीलाई सहन गरेको र परमेश्वरको आज्ञा विरुद्ध गएको अर्को स्पष्ट प्रमाण भनेको उनीहरूले यो स्त्रीलाई चर्चमा सिकाउन अर्थात् अगुवाई गर्न अनुमति दिनु हो, जुन कुरा बाइबलले पहिलो तिमोथी 2:12 पदमा निषेध गरेको छ। त्यो स्त्रीले आफैलाई एकदम निर्दोष प्रस्तुत गर्न सक्छ, अरूको आँखामा छारो हाल्न सक्छ, तर जसका आँखा आगोका ज्वाला जस्तो छन् उहाँको नजरबाट त्यसको पाप लुक्न सक्दैन, किनकि उहाँको अघि सबै कुरा संलग्न छन्। अब थियाटिराको चर्चले कसरी प्रतिक्रिया जनाउनुपर्छ? यसको उदाहरण हामी एफिससको चर्चबाट लिन सक्छौँ। एफिससको चर्चले पद 6 निकोलाइटसहरूको काम घृणा गरेका छन्, तर त्यही कुरा गर्न पर्गाममको चर्च पद 15 चुकेको छ। जुन कुरा चर्चले घृणा गर्नुपर्ने हो त्यही कुरा तिनीहरूले पालन गरिरहेका छन् र त्यसको निम्ति चर्चले हप्की पाएको छ, पश्चाताप गर्ने आज्ञा पाएको छ र पश्चाताप नगरेमा के हुन्छ भनेर चेतावनी पनि दिएको छ। त्यसै गरी एफिससको चर्चले पद 2 खराब मानिसहरूलाई सहन सक्दैन। तिनीहरू कस्ता मानिसहरू हुन् भनेर निष्कर्षमा आउनको निम्ति चर्चले तिनीहरूको जाँच गरेका छन्। एफिससको चर्चमा आफैलाई प्रेरित भन्नेहरू थिए, तर वास्तवमा तिनीहरू साँचो प्रेरितहरू थिएनन्। एफिससको चर्चसँग साँचो सिद्धान्त छ, त्यसकारण तिनीहरू साँचो र झुटो कुराहरू छुट्याउन सक्छन्। अब तिनीहरूले ती झुटो प्रेरित अर्थात् खराब मानिसहरूलाई सहन गरेका छैनन्। त्यसको अर्थ हामी लगाउन सक्छौँ कि चर्चले ती खराब मानिसहरूलाई अर्थात् झुटो प्रेरितहरूलाई अनुशासन गरेका छन्। मत्ती 16 यसुले स्वर्गको राज्यका साँचोहरू चर्चलाई दिनुभएको छ। 19 म तिमीलाई स्वर्गको राज्यका साँचोहरू दिनेछु, जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ र जे तिमीले पृथ्वीमा फुकाओला सो स्वर्गमा फुकाइनेछ। र मत्ती 18 यो साँचोहरू कसरी प्रयोग गर्ने भनेर त्यहाँनिर नमुना प्रस्तुत गरिएको छ। याद गर्नुहोस्, चर्च अनुशासन सुधारको निम्ति हो, जसले ख्रिस्टको चर्चमा शुद्धता कायम राख्छ। एकजना प्रभुको जनले भनेका छन् कि चर्च अनुशासन बिनाको चर्च कहिल्यै पनि गोडमेल नगरिएको बगैँचा जस्तो, अनि चर्च अनुशासनको विपक्षमा अथवा विरुद्धमा वकालत गर्नेहरूलाई पनि यो कुरा मन पर्दैन। त्यसैले पाप गर्नु मात्र होइन तर कुनै सुधार बिना पापलाई निरन्तर भइरहन दिनु पनि परमेश्वर विरुद्धको कुरा हो। यो पापलाई सहनु हो। यसुले त क्षमा दिनुभएको छ, यसुले त पापीहरूलाई प्रेम गर्नुभएको छ, हामीले पनि त्यसै गर्नुपर्छ भन्दै एउटै औषधिले सबै रोगको उपचार गर्न खोज्नु हुँदैन। पक्कै पनि यसुले पाप क्षमा दिनुभएको छ, यसुले प्रेम गर्नुभएको छ, त्यसको अर्थ यो होइन कि हामी पाप गरिरहन सक्छौँ। के यसुले तपाईँलाई पापमा नै रहन दिनु प्रेम हो र? चर्च अनुशासनको बारेमा अझै धेरै जान चाहनुहुन्छ भने आज साँझ 4:30 हुने हाम्रो प्रशंसा र प्रार्थनाको सेवामा आउन म तपाईँलाई उत्साह दिन्छु, जहाँ हामी ब्रदर पुराणबाट परमेश्वरको वचन सुनेछौँ। के यसुले थियाटिरमा भएकै मानिसहरूलाई त्यतिकै छोडिदिनु भएको छ? यसुले तिनीहरूलाई लिएर के गर्नुहुन्छ? पद 21 मैले त्यसलाई पश्चाताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चाताप गर्न इन्कार गरे। हामी यो निष्कर्ष सजिलै निकाल्न सक्छौँ कि त्यो स्त्रीलाई पश्चातापको निम्ति समय दिएको थियो, सायद त्यो प्रेरित योनाबाट द्वारा अथवा चर्चका अरू सदस्यहरूद्वारा। जे होस्, हामीलाई थाहा छ कि यो स्त्रीले पश्चाताप गर्ने समय पाएको थियो, तर त्यसले आफ्नो व्यभिचारबाट पश्चाताप गर्न इन्कार गरे। अब जसले पश्चाताप गर्न इन्कार गर्छ त्यसले त्यो परमेश्वरको होइन भन्ने कुरा देखाउँछ, जनाउँछ। त्यसैले येशूले त्यसमाथि र त्यससँग साझेदारी गर्नेहरूमाथि न्यायको घोषणा गर्नुहुन्छ। हेर, म त्यसलाई रोगशय्यामा फालिदिनेछु र त्यससँग व्यभिचार गर्नेहरूले त्यसले गरेका कामहरूबाट पश्चाताप गरेनन् भने म तिनीहरूलाई महासङ्कष्टमा फालिदिनेछु म त्यसका छोराछोरीहरूलाई मार्नेछु र सबै मण्डलीले थाहा पाउनेछन् कि म उही हुँ जसले सबैका मन र हृदयको जाँच गर्दछु र म तिमीहरू हरेकलाई तिमीहरूका काम अनुसार दिनेछु। यसो हेर्दा यो स्त्रीको न्याय निश्चित भइसकेको छ किनकि त्यसलाई दिएको पश्चातापको समयमा त्यसले पश्चाताप गर्न इन्कार गरे। तर त्यहाँ त्यससँग साझेदार गर्नेहरूलाई दिएको पश्चाताप गर्ने समय भने अझै सकिएको छैन किनकि त्यहाँ तिनीहरूले पश्चाताप गरेनन् भनेर लेखिएको छ र तिनीहरूले पश्चाताप गरेनन् भने उहाँले के गर्नुहुन्छ? उहाँले न्याय गर्नुहुन्छ। फेरि पनि तेइस पदमा भएको छोराछोरीहरूले त्यो स्त्रीको शाब्दिक छोराछोरीहरूलाई जनाउँदैन तर त्यसको अनुसरण गर्नेहरू, त्यसको बहकाममा पर्नेहरू, त्यसको शिक्षा मान्नेहरूलाई यसले जनाउँछ। तिनीहरूको सजाय मृत्युदण्ड हुनेछ र उहाँको यो कार्यद्वारा चर्चहरूले यो थाहा गरेको उहाँ चाहनुहुन्छ कि उहाँले सबैको मन र हृदयको जाँच गर्नुहुन्छ, उहाँलाई सबैको कामहरू थाहा छ र उहाँले हरेकलाई आफ्नो काम अनुसार दिनुहुन्छ। प्रियहरू, मित्रहरू, हरेक पश्चाताप नगर्ने पापीहरूको दशा हो यो। मित्रहरू, पश्चातापको समय एक दिन समाप्त हुनेछ अनि त्यसपछि केवल न्याय मात्र बाँकी हुन्छ। त्यसैले तपाईँहरू जसले आफ्नो पापबाट पश्चाताप गरी ख्रिस्टमा भरोसा गर्नुभएको छैन, म तपाईँलाई विन्ती गर्छु, कृपया आफ्नो पापबाट पश्चाताप गर्नुहोस् किनकि यो समय वा तपाईँ कहिले समय संसारमा रहनुहुन्छ भन्ने कुरा तपाईँलाई थाहा छैन। तपाईँले आफैलाई बचाउन सक्नुहुन्न किनकि तपाईँसँग त्यो क्षमता छैन, तर येशूसँग छ। येशू परमेश्वरको पुत्र हुनुहुन्छ जसको अर्थ उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ हाम्रो पापको दण्ड भोग्न र हामीलाई हाम्रो पापबाट बचाउन 2000 वर्ष अघि यस संसारमा मानव बनी आउनुभयो। उहाँले परमेश्वरका सबै आज्ञाहरू पुरा गर्नुभयो जुन हामीले गर्नुपर्ने थियो र हाम्रो साटोमा क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो, मरेर मरेको तेस्रो दिनमा मृतकबाट पुनरुत्थान हुनुभयो र स्वर्गमा चढि जानुभयो। अब स्वर्ग र पृथ्वीमा सबै अधिकार उहाँलाई दिएको छ, अब जिउँदा र मरेकोहरूको न्याय उहाँले गर्नुहुन्छ। उहाँ जो हुनुहुन्छ र उहाँले जे गर्नुभएको छ त्यसकारण हाम्रो मुक्ति सम्भव भएको छ, अर्थात् पापबाट उद्धार सम्भव भएको छ किनकि उहाँले क्रुसमा हाम्रो उद्धार हासिल गर्नुभएको छ। अब जसले आफ्नो पापबाट पश्चाताप गरी येशूमा भरोसा गर्छ तिनीहरूले मुक्ति पाउँछन्। कृपया ढिलो हुन अघि नै पश्चाताप गरे ख्रिस्टमा भरोसा गर्नुहोस्। थियाटिरामा दुई प्रकारका मानिसहरू छन्, इजबेल र त्यसको शिक्षा मान्नेहरू र यो शिक्षा नमान्नेहरू र बाँकी मानिसहरूलाई उहाँ निर्देशन दिनुहुन्छ। हाम्रो वचनको 4 बुदा बाँकी रहेकाहरूको निम्ति निर्देशन 24-25 पद। पुरानो कुराहरूमा इजबेलले बालको पूजा गर्न लगाएर सम्पूर्ण देशलाई नै मूर्ति पूजामा होमिदियो। इलियाले परमेश्वरसँग चिन्ता व्यक्त गरेका छन् कि अब उहाँलाई पुज्ने मानिसहरू देशमा बाँकी छैनन् अनि केवल ऊ मात्र बाँकी छ र उसलाई पनि इजबेलले मार्न खोज्दैछ। यसो भनिरहँदा उसले परमेश्वरलाई झट्टै केही गरिहाल्नलाई सल्लाह दिँदैछन्। तर पनि उहाँले बालको अगाडि घुँडा नटेक्ने 7000 जनालाई बचाइराख्नुभएको थियो। त्यसै गरी थियाटिरामा पनि इजबेलको शिक्षा नमान्ने र त्यसको बहकामा नपर्ने बाँकी मानिसहरू छन्। परगामको चर्चमा कोही कोही बालामको शिक्षा मान्नेहरू थिए भने यहाँ थियाटिराको चर्चमा त्यसको विपरीत केही बाँकी मानिसहरू मात्र इजबेलको शिक्षा नमान्नेहरू छन्। थियाटिरा झुटो शिक्षाबाट चर्चलाई बचाउन नसक्दाको परिणाम कस्तो हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण। तर अब हामीले हाम्रो ध्यान जो बाँकी रहेका छन् तिनीहरूमा लगाउनुपर्छ। यी मानिसहरू थोरै छन् कि अहिलेको हाम्रो अवस्था पनि थियाटिराको भन्दा फरक छ र कि हामी पनि अल्पमतमा पर्दैनौँ र कि अहिले पनि चर्चहरू झुटो शिक्षाको प्रकोपमा छैनन् र सत्यको वकालत गर्दा वा सत्यको पक्ष लिँदा सधैँ यस्तै हुन्छ। आज पनि मानिसहरू सत्यलाई भन्दा झुटलाई बढी मन पराउँछन्। त्यसैले त बाइबल प्रचार गर्ने विश्वासीको चर्चहरू थोरै छन् अनि विश्वासीको बाइबलले प्रचार मन पराउनेहरू पनि थोरै छन्। अब यो प्रश्न गर्नु स्वाभाविक हुन्छ कि किन यस्तो हुन्छ? यो मानिसको पापको कारण हुन्छ, यो तिनीहरूको पापमय कार्यहरूको कारण यस्तो हुन्छ, यो तिनीहरूको अन्धकारलाई प्रेम गरेको कारण, तिनीहरूले अन्धकारलाई प्रेम गरेको कारण यस्तो हुन्छ, यो संसारले परमेश्वरलाई घृणा गरेको कारण यस्तो हुन्छ, यो सत्यलाई दबाउने पापीहरूको स्वभावको कारण यस्तो हुन्छ, यो झुटमा जिउन सजिलो भएको कारण यस्तो हुन्छ, यो सत्यको बाटो कठिन भएको कारण यस्तो हुन्छ। येशूले मत्ती 7 अध्यायको 13-14 पदमा सिकाउनुहुन्छ कि साँघुरो ढोकाबाट भित्र पस्छ, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुनेछन्, किनभने जीवनमा पुर्याउने ढोका साँघुरो हुन्छ र बाटो पनि कठिन हुन्छ जसले जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छ। सत्यको अनुसरण गर्दा तपाईँ अल्पमतमा पर्नुहुन्छ भने चिन्ता नगर्नुहोस्। ख्रिस्टप्रति आज्ञाकारी हुँदा तपाईँ एक्लो हुनुहुन्छ भने, एक्लो पर्नुहुन्छ भने दुःख नमान्नुहोस्, किनकि विनाशको सजिलो र फराकिलो बाटोमा धेरै र जीवनको साँघुरो र कठिन बाटोमा यात्रा गर्नेहरू थोरै हुनेछन्। थियाटिरामा भएको यो शिक्षा नमान्ने तथा कतिले भने चाहिँ शैतानका गहिरा कुराहरू नसिक्नेहरू थोरै थिए र शैतानको गहिरो कुराले इजबेलको शिक्षालाई यहाँनिर जनाउँछ, जुन योहन्नाले यहाँ व्यङ्ग्यको रूपमा प्रयोग गर्छन्। जसरी उसले स्मरणाको चर्चमा भएको झुटो युहुदीहरूको निम्ति शैतानको सभागार भनेर शब्द चलाउँछन्, योहन्नाले ती बाँकी रहेकाहरूलाई सम्बोधन गर्दै गर्दा यो याद गरेको हुनुपर्छ कि यी मानिसहरू यहुदी विश्वासीहरू होइनन्, त्यसकारण तिनीहरूलाई अरू विधि विधान थप्न आवश्यक छैन जुन केवल भार मात्र बन्नेछन्, जसको विषयमा यरुसलेमको परिषदले अन्य जाति विश्वासीहरूको निम्ति पत्र मार्फत सञ्चार गरेका थिए। त्यसैले उनी भन्छन्, म तिमीहरूमाथि अरू कुनै भार राख्दिन। 25 पदमा, त्यसो भए तापनि जे तिमीहरूसँग छ म नआउन्जेल त्यसलाई थामिराख। तिनीहरूसँग के छ? तिनीहरूसँग येशू ख्रीष्टको सुसमाचार छ, सुसमाचारको संरक्षण गर्ने र यसलाई निरन्तर प्रचार गर्ने काम चर्चलाई सुम्पिएको छ र चर्च यसका सदस्यहरू हुन्। हामी देख्न सक्छौँ कि तिनीहरू प्रेममा, विश्वासमा, सेवामा, धैर्यपूर्ण सहनशीलतामा लागिरहेका छन् र त्यसमा वृद्धि भइरहेका छन्। यहाँ तिनीहरूको निम्ति निर्देशन साथै एक अर्थमा प्रोत्साहन पनि छ कि म नआउन्जेल तिमीहरू स्थिर बस, म नआउन्जेल तिमीहरू विश्वासयोग्य हो, म नआउन्जेल असल काममा लागिरह, विश्वासको दौड पुरा गर, निराश नहो, चिन्तित नहो, साहसी हो, बलियो हो। यी सबै क्रिस्चियनहरूको निम्ति बाइबलमा पाइने प्रोत्साहनका वचनहरू हुन्। अनि हामीले विश्वासमा निरन्तर लागिराख्दा असल गर्नेछौँ, चाहे हामी थोरै किन नहौँ, चाहे हामी अल्पमतमा किन नपरौँ। यदि त्यसो गऱ्यौँ भने उहाँसँग हाम्रो निम्ति इनाम छ। हाम्रो वचनको अन्तिम बुदा इनामको प्रतिज्ञा 26-29 पद, यहाँ जित्नेहरूको निम्ति इनाम छ। पर्गाममा जस्तै यहाँ दुईवटा इनामको प्रतिज्ञा गरिएको छ, जुन हामी एफिसस र स्मुर्नामा एकवटा मात्र पाउँछौँ। यहाँ गरिएको पहिलो प्रतिज्ञा भनेको जाति जाति माथिको अधिकार हो, जुन येशूले दिनुहुनेछ। यसको अर्थ जसले जित्छ र ख्रिस्टका कामहरूलाई अन्तिमसम्म कायम राख्छ तिनीहरूले उहाँसँगै राज्य गर्न पाउनेछन्, किनकि ख्रिस्टले तिनीहरूलाई शासन गर्ने अधिकार दिनुहुनेछ। जसले, याद गर्नुहोस्, सबै अधिकार येशूसँग छ, हामीले ख्रिस्टसँग शासन गर्नेछौँ र उहाँले फलामको राजदण्डले शासन गर्नुहुन्छ र यो भविष्यवाणीलाई हामी वचनसङ्ग्रह 2 अध्यायमा पाउँछौँ, जहाँ येशूलाई परमेश्वरको अभिषिक्त राजाको रूपमा प्रस्तुत गरिएको छ। किन जाति जातिमाथि शासन गर्ने? किनकि जाति जातिहरूले ख्रिस्टको विरुद्धमा षड्यन्त्र रच्छन् र मानिसहरूले उहाँको विरुद्ध जाल रच्छन्, किनकि परमेश्वरको अभिषिक्त जनको विरुद्ध पृथ्वीका राजाहरू खडा हुन्छन् र शासकहरू आपसमा सल्लाह गर्छन्। त्यसो भए अब यो शासन कस्तो हुन्छ त? हामीले ख्रिस्टसँग कसरी शासन गर्नेछौँ? 27 पदले भन्छ, फलामको डन्डाले माटोका भाँडाहरू टुक्रा टुक्रा फारेर फोरे झैँ तिनीहरूलाई शासन गर्नेछौँ। यदि हामी भविष्यमा ख्रिस्टसँग शासन गर्न चाहन्छौँ भने हामीले वर्तमानमा उहाँप्रति विश्वासयोग्य हुनुपर्छ। र थियाटिराको चर्च ख्रिस्टप्रति विश्वासयोग्य हुने एउटा तरिका, थियाटिराको चर्चको निम्ति विश्वासयोग्य हुने, ख्रिस्टप्रति विश्वासयोग्य हुने एउटा तरिका भनेको इजबेललाई चर्चबाट निकाल्नु थियो। र अहिलेको चर्च अनुशासन भविष्यमा ख्रिस्टसँगको शासनको तयारी हो। र 27 पद पढ्दै गर्दा हामी यो अनुमान लाउन सक्छौँ, हामीलाई यस्तो लाग्न सक्छ कि यो शासन एकदमै कठोर हुनेछ। यो ख्रिस्टको शासनको ढाँचा हो जसमा हामी सामेल हुनेछौँ, किनकि उहाँले सम्पूर्ण अधिकारको साथमा शासन गर्नुहुनेछ। जुन अधिकार उहाँले पिताबाट पाउनुभएको छ र उहाँले त्यो अधिकार हामीलाई दिनुहुनेछ। त्यसै गरी पद 28 अर्को कुरा पनि प्रतिज्ञा गरिएको छ, म त्यसलाई बिहानको तारा दिनेछु। र यो बिहानको ताराले अरू केही न अरू कोही नभएर स्वयं ख्रिस्टलाई जनाउँछ। ख्रिस्टलाई, ख्रिस्ट जसलाई हामी अहिले अधिकांश आंशिक रूपमा मात्रै कि अंशमा मात्रै थोरै मात्रै जान्दछौँ, हामी उहाँलाई उहाँको पूर्णतामा जान्नेछौँ जस्तो उहाँले हामीलाई जान्नुहुन्छ। र 29 पदमा पवित्र आत्माले मण्डलीहरूको निम्ति दिनुभएको कुरामा ध्यान दिनुपर्ने आवश्यकतालाई जनाउँछ। प्रियहरू, तपाईँहरू परमेश्वरको वचनलाई लिएर कसरी व्यवहार गर्नुहुन्छ? तपाईँले परमेश्वरको वचनलाई लिएर जसरी व्यवहार गर्नुहुन्छ, तपाईँले पापलाई लिएर गर्ने व्यवहारलाई त्यसले प्रकट गर्छ। तपाईँ पापलाई लिएर कसरी व्यवहार गर्नुहुन्छ? कसैले तपाईँको पाप देखाइदिँदा तपाईँ कसरी प्रतिक्रिया जनाउनुहुन्छ? के तपाईँ पश्चाताप गर्नुहुन्छ कि आगामी दिनहरूमा कसरी पापलाई अरूबाट लुकाउने भनेर योजना बनाउनुहुन्छ? याद गर्नुहोस्, जसका आँखा आगोका ज्वाला जस्ता छन् उहाँको नजरबाट हाम्रो पाप लुक्न सक्दैन। र सबैभन्दा मुख्य कुरा, जसले तपाईँहरू मेरो पापलाई देख्नुहुन्छ उहाँले पापलाई सहनुहुन्न, उहाँले पापलाई दण्डित गर्नुहुन्छ, उहाँले न्याय गर्नुहुन्छ, अधिकार उहाँको हातमा छ। हामीले पनि ख्रिस्टले जस्तै पापलाई व्यवहार गर्नुपर्छ, हामीले हाम्रो माझबाट पापलाई हटाउनुपर्छ, हामी पापबाट ख्रिस्टतर्फ फर्कनुपर्छ। हामीले पापलाई सहन हुँदैन, हामीले ख्रिस्टका कामहरूलाई अन्तिम समय कायम राख्नुपर्छ। ख्रिस्ट हाम्रो उद्धारकर्ता राजा हुनुहुन्छ, ख्रिस्टले नै हामीलाई थाम्नुहुन्छ। आउनुहोस् प्रार्थना गरौँ।